यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिपुलेख क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यका भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गर्ने तयारी। नेपालमा यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण। र युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र महावाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो।
सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने, विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टू फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 C081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको बताउनुभयो।
न्याय परिषद नै हेर्दाखेरि पनि 5 जना सदस्य मध्ये 3 जना लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ, त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनुभएको कुरा हो। संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि सम्भवतः पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिस चाहिँ मुद्दाको फर्सेटको हिसाबमा, हामीले चाहिँ एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिस गरेर पठाएका छौँ। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिस भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा चाहिँ यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ, तर यो अहिलेसम्मको सबैभन्दा राम्रो प्रोसेस चाहिँ अहिले नै भएको भन्ने हामीलाई लाग्छ।
मन्त्री पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी संगठन खारेज गरिएको स्पष्ट पार्नुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया हिजोबाट शुरू गरेको छ। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिश गरेसँगै सुनवाई समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढ़ाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन आह्वान गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाद्वारा लिपुलेख र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा हिजो आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेखको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेख हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाई छ। साथै यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको पनि प्रवक्ता छेत्रीले बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। काठमाडौँ उपत्यकाका बागमती र त्यसका सहायक नदी किनारमा अव्यवस्थित र जोखिमपूर्ण बसोबास रहेका बस्ती खाली गर्ने काम पहिलो चरणमा सम्पन्न भएको छ। सरकारी तथा सार्वजनिक जग्गा अधिग्रहण गरेर बनाइएका संरचना खाली गर्ने पहिलो चरणको अभियान सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। उहाँका अनुसार पहिलो चरणमा हाल काठमाडौँका होल्डिङ सेल्टरमा रहेका एवं बाहिर रहेकाहरूको र त्यसपछि क्रमशः अन्य जिल्लामा एकीकृत डिजिटल लगत संकलन गरिनेछ। होल्डिङ सेन्टरमा नबस्ने व्यक्तिहरूका लागि सरकारले सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजातसहित लगत संकलन केन्द्रमा उपस्थित हुन आग्रह गर्ने जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालयले दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएकामा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन, संकलन, ओसार प्रसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यानकर्षण भएको जनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढ़िरहेकाले कोही पनि पीड़ित आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम शुरू गरिसकेको बताउनुभयो।
कोही पीड़ित पनि आत्तिनु पर्दैन, पहिचान र व्यवस्थापन नभइकन अगाडि केही पनि कुरा बढ्दैन भन्ने कुराको सुनिश्चितता म यहीँबाट तपाईँहरूलाई गराउन चाहन्छु। तर पीड़ितको आडमा बसेर खेल्नेहरू चाहिँ डराउनु पर्यो, त्यसमा चाहिँ फेरि सरकार निर्मम हुन्छ। हामी निरन्तर यस विषयमा काम गरिरहेका छौँ। थप समाधान सहित अर्को हप्तासम्म हामी यसमा अगाडि कसरी बढ्दैछौँ, यसको समाधान हामी कसरी लिएर जान्छौँ, सबै समग्र विषयको यो भूमि सम्बन्धीका समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ, त्यही गरी अगाडि बढ्छ र अब आउने हप्तामा त्यसको छनक पनि केही तपाईँहरूले देख्नुहुन्छ भन्ने।
मन्त्री रावलले सहकारी पीड़ितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली, बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम शुरू गरिसकेको बताउनुभयो। देशैभरका सरकारी तथा सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने सरकारको निर्देशन अनुसार कैलालीमा पनि अतिक्रमण भएका खाड़ी जग्गा खाली गर्ने तयारी थालिएको छ। स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन विस्तृत कार्ययोजना निर्माण, सरकारी जग्गाको पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलन लगायतको काममा सक्रियता बढ़ाएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
सरकारको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको समन्वयमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन सक्रियता बढाएको छ। अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन स्थानीय तहको सहयोग र समन्वय खोजेको स्थानीय प्रशासनले सुकुम्बासी भूमिहीन परिवारको उचित व्यवस्थापन हुने गरी प्राथमिकीकरणका आधारमा अतिक्रमण हटाउने गरी तयारी अघि बढेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी
उठाउने 15 दिनपछि उठाउने उठाउँदै नउठाउने सम्बन्धित स्थानीय तहले सम्बन्धित सरकारी निकायले त्यसलाई पहिचान गर्ने र स्वास्थ्य शिक्षा खान पान व्यवस्थापन सबै कुराहरूको सुनिश्चित हुने गरी हामी गर्ने यसमा जिल्ला प्रशासनले शिक्षा प्रबन्ध गर्ने विषयमा हामी चाहिँ दिन्छौँ भनेर एक किसिमको सैद्धान्तिक सहमति भएको छ।
अतिक्रमण हटाउनका लागि विस्तृत कार्य योजना निर्माण सरकारी जग्गाको एकिन पहिचान तथा सुकुम्बासी भूमिहीन परिवारको विवरण संकलनका लागि सम्बद्ध निकायले तदारुकता देखाएका छन्। पहिलो चरणमा नदी खोला किनारा विकास आयोजना जोखिमयुक्त ठाउँ बजार क्षेत्रको अतिक्रमण हटाउने तयारी भइरहेको छ। जिल्ला स्थित सरकारवाला निकाय तथा जनप्रतिनिधिसँग छलफल गरी अतिक्रमण हटाउन प्रशासन कार्यालय सक्रिय भएपछि स्थानीय तहले समेत अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउन सहयोग र समन्वय रहने जनाउ दिएका छन्। घोडागोडी नगरपालिका प्रमुख खडक राहोत
सार्वजनिक जग्गा हो, सार्वजनिक स्थलहरू हो, सरकारी जग्गाहरू हो भन्ने कुरा पहिचान हो, प्रष्ट भयो भन्छ अनि सहजीकरण गर्ने कुरामा त हाम्रो समस्या छैन। हामी समन्वय गर्न तयार छौँ, तर अतिक्रमण खाली गर्ने गराउने नाममा नागरिकहरूलाई दुःख दिने पीड़ा दिने नियतले चाहिँ गर्नुहुन्न। त्यस्ता परिवारहरूको एकिन पहिचान गरिकन उहाँहरूको व्यवस्थापनको सुनिश्चित गरिकन त्यो क्षेत्र खाली गर्ने गराउने कुरामा हाम्रो सहयोग रहन्छ।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलालीमा सरकारी तथा सार्वजनिक एवं निजी जग्गा गरी करिब 30,000 हेक्टर क्षेत्रफल अतिक्रमणको चपेटामा परेको बताइन्छ। अतिक्रमित जग्गामा सुकुम्बासी अव्यवस्थित बसोबासी मुक्त कमैया बाढी पीड़ित परिवारको बस्ती रहेको सरकारी अधिकारीको भनाइ छ। कैलालीमा 1,34,000 परिवारले लाल पूर्जा प्राप्तिका लागि भूमि आयोगमा आवेदन दिएको सरकारी तथ्याङ्क देखिन्छ। जगत साउत, रेडियो नेपाल, धनगढी।
बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार सृजना र संस्कृति राष्ट्रकार निधि भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कला साहित्य र संगीतले समाजमा एकता सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा विभिन्न 21 जना कलाकारलाई सम्मान गरिएको थियो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ़ने प्रक्षेपण गरेको छ। विभागले राष्ट्रिय मनसून फोरम कार्यक्रम मार्फत हिजो उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसूनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसूनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशमा सरदरभन्दा बढ़ी हुने सम्भावना रहेको जानकारी दिनुभयो। आज कानून दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा प्रधान कार्यालय स्थापना भएको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008 बने पनि विक्रम सम्बत 2009 वैशाख 26 गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानून दिवसको रूपमा मनाउने गरिएको छ। लुम्बिनी प्रदेश सरकारले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा सेवा शुरू गरेको छ। दाङको राप्ती उपत्यका देवखुरी स्थित प्रशासनिक केन्द्रबाट प्रदेश अन्तर्गतका सबै मन्त्रालय सञ्चालनमा आएसँगै सेवाग्राहीले सबै प्रकारका प्रशासनिक सेवा एकै स्थानबाट सहज रूपमा लिन सक्नेछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका 3 देउखुरीमा निर्माण गरिएको मण्डला आकारको प्रशासनिक केन्द्रबाट मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय सहित 10 मन्त्रालयले सेवा दिन थालेका हुन्। कुल 3,09,38,72 लागतमा 17 19 कट्ठा र चारदूर क्षेत्रमा फैलिएको यो प्रशासनिक केन्द्रमा आधुनिक संरचना निर्माण गरिएको छ। प्रदेश राजधानी कार्यान्वयन इकाईका निमित्त प्रमुख इन्जिनियर प्रदीप भट्टराई।
हिसाबले गृह योजना तयार भएको छ, त्यो कम्प्लिट हुन त अरू केही थप पूर्वाधार पनि जोडिनुपर्छ। तत्काललाई गृह योजना अनुसार चाहिँ निर्माण कार्य कार्यान्वयन गरेका थियौँ। अहिले हामीसँग बनेका मन्त्रालय भवनहरूमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको भवन चाहिँ बेसमेन्ट सहित 6 तल्लाको र अन्य मन्त्रालय भवनहरू बेसमेन्ट सहित 5-5 तल्लाका रहनेछन्। अपाङ्ग मैत्री सुविधा सहज हुने गरी भर्टिकल एक्सेसलाई लिफ्टहरू र होरिजेन्टल एक्सेसलाई ऱ्याम्पहरू सँगै हामीसँग सडकको दुवैतर्फ दायाँ बायाँ चाहिँ अपाङ्ग मैत्री पैदल मार्ग समेत निर्माण गरेका छौँ।
यसअघि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयहरू अब एकीकृत रूपमा सञ्चालनमा आएका छन्। नयाँ संरचनाले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव कृष्ण प्रसाद कार्पी:
लुम्बिनी प्रदेश सरकारको प्रमुख शासनिक संरचना संगठन हामीले निर्माण गरेका छौँ। त्यसपछि अरू निकायहरू अहिले यहाँ रहेका पुराना भवनमा पनि मातहतका निर्देशनालयहरूलाई पनि राख्न सक्दछौँ। त्यसो गर्दाखेरिमा यो अहिले रहेकै जमिनमा धेरै कार्यालयहरूलाई एकद्वार प्रणालीबाट जनताहरूलाई सेवा प्रवाह गर्न सक्छौ, त्यो चाहिँ हाम्रो एउटा महत्वपूर्ण उपलब्धि हो।
नयाँ प्रशासनिक केन्द्रबाट सेवा शुरू हुनु संघीयता सुदृढीकरणको महत्वपूर्ण उपलब्धि भएको प्रदेश सरकारको दावी रहेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र भौतिक पूर्वाधार मन्त्री भूमेश्वर ढकाल:
सिङ्गो लुम्बिनी प्रदेश सरकारको निम्ति, लुम्बिनीवासी आम जनताको निम्ति यो गौरवको दिन हो भन्ने मैले त्यसरी बुझेको छु।
प्रदेशको गौरवको आयोजनाको रूपमा निर्माणको कामलाई अगाडि बढायौं र आज यो चाहिँ सम्पन्न भएको छ। हिजो साँगुरो ठाउँमा बस्दाखेरि सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्ने जुन समस्या देखेको थियो, मन्त्रालयका इक्विपमेन्टहरूलाई पनि व्यवस्थापन गरेर, प्रशासनिक कामहरूलाई पनि व्यवस्थापन गरेर अब यो नयाँ भवनबाट नयाँ ढंगले जनतालाई सेवा प्रवाह दिनेछौ।
प्रशासनिक केन्द्रका लागि 2079 मंगिर 28 गते ठेक्का सम्झौता गरिएको थियो। सोही वर्ष फागुन 3 गते शिलान्यास गरिएको आयोजनाबाट अब सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र एकीकृत हुने अपेक्षा गरिएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातीसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरानबीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यका लागि सकारात्मक योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सञ्चालन गरिएको प्रोजेक्ट फ्रीडम अभियान पुनः शुरू हुन सक्ने संकेत गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ। शुक्रबार व्हाइट हाउसबाट बाहिरिने क्रममा उहाँले आवश्यक परे प्रोजेक्ट फ्रीडम प्लस नामक थप कदमसहित अभियान सञ्चालन गर्न सकिने बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण तथा बचतको कारोबार गर्ने देशभरका 11,600 सहकारी संस्थाहरू दर्ताको प्रक्रियामा आएको जनाएको छ। प्राधिकरणले सहकारीको कारोबारलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन शुरू गरेको दर्ता प्रक्रियामा 11,000 भन्दा बढी संस्थाले अनलाइन आवेदन दिएको र करिब 3,000 संस्थालाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणका कार्यकारी निर्देशक केशवराज भट्टराईले जानकारी दिनुभयो। इजाजत पत्र पाउन बाँकी संस्थाको कागज पत्र रुजु गर्ने क्रममा रहेको प्राधिकरणले जनाएको छ। सहकारी संस्थाको नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने क्रम बढेपछि सरकारले 1 वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले विभिन्न 6 स्थानीय तहका 1,36,000 भन्दा बढी पशु चौपायालाई विभिन्न रोग वृद्धको खोप लगाएको छ। पशुपालक कृषकको घर, खर्क र शरण क्षेत्रमै पुगेर गाई भैँसीलाई खोरेत वृद्धको खोप तथा भेडा बाख्रालाई पीपीआर, बंगुरलाई सीएफएफ र कुकुरलाई रेबिज वृद्धको खोप लगाएको भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो। पहिलो चरणको अभियानमा पश्चिम बागलुङका 6 स्थानीय तहमा खोप अभियान सम्पन्न भएको र वैशाख मसान्तसम्ममा थप 4 स्थानीय तहका सबै पशुलाई खोप लगाइसक्ने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जनाएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजार मापक नेप्से परिसूचक 27.49 अंकले बढेर 2,745.65 बिन्दुमा कायम भएको छ। समग्रमा 1.01% बजार वृद्धि हुँदा सबै समूहका उपसूचकहरू बढेका छन्। शुक्रबार 335 कम्पनीका करिब 74,78,000 कित्ता शेयर खरिद बिक्री हुँदा 3 अर्ब 28 करोड़ रुपियाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ। यस्तै शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला 1,300 रुपियाँ र चाँदीको मूल्य प्रतितोला 120 रुपियाँले बढेको छ। बिहिबारको तुलनामा बढेर शुक्रबार छापावाल सुन 2,99,900 रुपियाँ र चाँदी 5,275 रुपियाँ प्रतितोलामा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
केशव ढुङ्गाना, अब खेल समाचार।
नेपाल एले अभ्यास खेलमा लगातार दोस्रो जित हात पारेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार सम्पन्न खेलमा अमेरिका नेपाल एसँग 3 विकेटले पराजित भएको हो। पहिलो अभ्यास खेलमा नेपाल एले बिहिबार स्कटल्याण्डलाई 45 रनले पराजित गरेको थियो। नेपाल एको यो लगातार दोस्रो जित हो। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49.1 ओभरमा 7 विकेट गुमाएर पूरा गर्यो। नेपाल एका लागि मयन यादवले सर्वाधिक 72 रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए। कुशल मल्ल 33, कप्तान अनिल कुमार शाह 27, सन्दीप जोरा 36, बसिर अहमद 18 तथा तृप्तराज दास 23 रनमा आउट हुँदा पवन सराफ 24 रनमा अवस्थित रहे। अमेरिकाका लागि मिलिन्द्र कुमारले 2 तथा सन्तोष नोस्तुस, केन्जिके रुसिल, उगारक सञ्जय कृष्णमूर्ति, सौरभ नेत्र मालभक र हरमित सिंहले समान 1-1 लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रनको प्रतिशतत्मक युगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मिथ पटेलले सर्वाधिक 116 रनको शतकीय इनिङ खेलेका थिए। पटेलले शतकीय इनिङ खेले पनि अन्य ब्याटरले खास प्रदर्शन गर्न नसक्दा टोली मध्यम युगफलमा समेटेको थियो। नेपाल एका लागि पवन सराफले 2 तथा नारायण जोशी, रसिद खान, शेर मल्ल, बसिर अहमद, शहाब आलम र विपिन खतीले समान 1-1 लिए। तेस्रो अभ्यास खेलमा शनिबार नेपाल एले स्कटल्याण्डको सामना गर्नेछ। सिराहा हब र विराटनगर हब दोस्रो संस्करणको नेपाल हब पुरुष टी20 क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। नेपाल क्रिकेट फाउन्डेशन र कोशी क्रिकेट संघको आयोजनामा मेरिलिप विराटनगर ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको लीगको अन्तिम खेलमा विजयी हुँदै सिराहा हब र विराटनगर हब फाइनलमा प्रवेश गरेका हुन्। पहिलो खेलमा राजविराज हबलाई सिरा हबले 1 रनले पराजित गर्यो। दोस्रो खेलमा इटरी हबले अपराजित टीम विराटनगर हबलाई 2 विकेटले पराजित गर्यो।
अब मौसम सम्बन्धी जानकारी। आज हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपात साथै तराई भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 24.6 र न्यूनतम तापक्रम 11.9 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश, विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिपुलेख क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासीको डिजिटल लगत संकलन गर्ने तयारी। नेपालमा यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण। र युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।